نحمد ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في قرآن مجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مهد الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي الفضل اللهم صل على سيدنا ومولانا محمد وعلي أصحابه وبارك وسلم أما بعد يقول الله تعالى أنا عندي إذن عبدي هي حديث قدسي اور کافی حدیث کی کتاب کے اندر یہ حدیث آئی ہے جس میں بخاری بھی ہے مسلم بھی ہے ترمذی بھی ہے ابن ماجہ بھی ہے نسائی بھی ہے اور کیونکہ حدیث کے اندر حدیث قدسی کا بہت بڑا مقام ہے ویسے ہے کہ قول اللہ کا ہے اور زبان رسول اللہ کی ہے، فرق کیا ہے قرآن میں اس حدیث اس قدسی حدیث میں؟ فرق یہ ہوتا ہے کہ یہ قرآن نہیں ہے، قرآن نہیں ہے، قرآن میں نہیں ہے یہ، تو ورنہ بہت ہی بلند درجے کی حدیث ہوتی ہے اور بڑا رتبہ اس کا، تو ظاہر ہے جو اتنی بڑی حدیث ہے اس کا مفہوم اور مقصد بھی بہت ہی بڑا ہوگا۔ یہ سمجھ لیں کہ اگر اللہ سبحانہ تعالیٰ اس حدیث کے کچھ آسپیکٹس کچھ رخ ہماری سمجھ میں آ جائیں، انسان کی سمجھ میں آ جائیں، تو میں تو یہ سمجھتا ہوں کہ اس حدیث کو سننے کے بعد انسان کی زندگی کا رخ بدل سکتا ہے اور راستے بدل سکتے ہیں، زندگی بدل سکتی ہے۔ اللہ سبحانہ تعالیٰ نے اس حدیث میں ارشاد فرمایا ہے انا عند ذن عبدی بھی کہ میں انسان کی گمان کے ساتھ ہوں، میں وہی معاملہ کرتا ہوں جیسا کہ انسان کا گمان ہوتا ہے۔ گویا پتہ ہی چلتا ہے کہ بندہ پہ جو بھی واردات ہیں، جو بھی معاملات ہیں، وہ کچھ ساختہ اسی کے پیدا کیے ہوئے ہیں۔ گو اللہ سبحانہ تعالیٰ ہی خالق ہے، پیدا کرتا ہے، وہی مالک ہے، لیکن ہوتا کیا ہے کہ اللہ سبحانہ تعالیٰ کہتا ہے کہ کرتا تو میں ہی ہوں، لیکن کرتا کس طرح ہوں؟ پھر انسان کے گمان کے ساتھ، جیسا بندہ گمان رکھتا ہے ویسے ہی اس کو ساتھ معاملہ کر دیتا ہوں۔ بہت بڑی بات، تو کتنا بڑا ایک عقدہ اور ایک چیز کھلتی ہے انسان پر کہ جو کچھ بھی انسان کے حالات گزرتے ہیں، معاملات گزرتے ہیں، یہ حالات آتے ہیں، پریشانی آتی ہیں، مشکلات آتی ہیں، خوشی آتا ہے، رنج آتا ہے، حقیقت میں خود انسان اپنی سوچ کے ساتھ چل رہا ہے، اللہ سبحانہ تعالیٰ اس کی سوچ کے مطابق اس کو پیدا کرتے رہتے ہیں۔ دیکھ رہے ہیں آپ کہ جب انسان کی سوچ اتنی گندی ہو جائے، گرتے 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 گرتے، یہ سٹیجز ہیں نا انسان کی سوچ کے بھی، گرتے 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 بہت ہی گر جاتی ہے، تو پھر اس کو سوچ یہاں تک آ جاتی ہے کہتے ہیں درخت میرا خدا ہے، اس کے آگے کھڑا مانگ رہے ہیں، درخت سے مانگ رہے ہیں، اللہ کہتا ہے آپ درخت سے لے لے، सांप भागा है, सांप को देख कर ये मेरा देवता है, उसको खुदा मान लिया। इसी देखिए सोच इतना जो जाते आते इंसान है और खुद ही हाथ से बना रहे, कहते यही मेरा बस, यही मेरा राजिक है, यही मेरा मुश्किल कुछ है, यही मेरी हाजत, यही मेरी हाजत पूरी करेगा, ये सब कुछ है। आज हमें अजीब सी बात लग रही है बात, लेकिन उस इंसान से सोचो कि जो इस सोच पे पुख्ता हो चुका है, इतना पुख्ता हो जाता है कि वो पेशाब पीने में भी जानो के समझता है कि बड़ा नेक काम कर लिया मैंने। ये क्या है, ये इंसान अल्लाह सुबहान तआला उसकी सोच के मुताबिक उसको गिराता है, उसको सजाएं दुनिया में सजाएं देना शुरू कर देता है। तो ये तो बहुत इंतहा से गिर जाती है इंसान की सोच, लेकिन थोड़ा मामला जो है ईमान वालों का, उसमें प्रोटेक्शन आ जाती है ईमान की। ईमान का नूर होता है जो इंसान की सोच को संभाले रखता है, फर्क ये है, गिनने नहीं देता। लेकिन फिर भी अल्लाह ताला ने कहा अना तुशरिक बी शैया, खबरदार इबादत मेरी ही करना, शरीक मत करना किसी को तुम। ये ईमान वालों को अल्लाह ने गारंटी दी है, क्योंकि ये सोच जो है इस पर वजह क्या है, गंदा कैसे होती है, ये सोच जो है इंसान की ना इस पर कैप्चर कर लेती है एवल्स थिंग्स, शयातीन, जिन्नात, नफ्स, क्योंकि ये तो है मौजूद है। अल्लाह पाक ने कहा ये तुम्हारे दुश्मन है, कहा ना शैतान को तुम्हारा बहुत बड़ा दुश्मन है। तो हम ये भी तो सोचें हमारे साथ दुश्मनी करता क्या है, उसकी दुश्मनी हमारे साथ क्या है, किस किस्म की दुश्मनी करता है। आखिर जो अल्लाह ने कहा इतना बड़ा दुश्मन है, आखिर क्या है उसकी दुश्मनी हमारे साथ, क्या दुकान बंद करा देता है, क्या हमारे एक्सीडेंट करा देता है, या कभी हमें नुकसान दे रहा है, या हमारे बिजनेस डाउन करा देता है, या क्या आखिर क्या है। ये तो बहुत ही कम दर्जे की बात है। जो शान असल शोच तो उसकी ये है कि वो चाहता ये है कि बंदे का और खालिक का ताल्लुक ख़त्म कर दूँ बिल्कुल, अपने अल्लाह को तरफ जाए ही ना, उसकी सोच ही ना जाए, इंसानों से ही मांगे, इंसानों से कुछ चाहे, उनको खालिक बना ले, एक एक चीज़ को वो मोहताज हो जाए, उसका वो यकीन करा दे उस पर, ये यकीन है उसकी। बड़ा ज़बरदस्त टॉपिक है, आप सोचने वाली बात है। तो ये नहीं कि इसमें ईमान वाले नहीं फंसते, ज़रा लगाए ना ऐनक और देखें कितनी दुनिया फंसी इसी चीज़ों में फंसी हुई है, उनकी उनकी सोचों को पुख्ता किया है उसने, और उतने पुख्ता कर देता है शैतान और नफ्स कि फिर वो समझता है कि नहीं हो ही नहीं सकता, अल्लाह भी करेगा ना तो फिर इसी के ज़रिए करेगा काम, अल्लाह भी करेगा ना तो मामला मेरे इसी तरह बनना है, इससे इस और कोई तरीका नहीं, मेरा मामला बन जाए, मेरी दुकान चलनी है ना तो ऐसे ही होगा, यहाँ तक भी पहुँच जाता है। लेकिन ये क्या है, ये शिर्क है। इसको क्या हो जाएगा, क्या हो गया, अल्लाह कहता है शिर्क है, क्योंकि अल्लाह का और ईमान वाले बंदे का, बल्कि हर बंदे का तो ताल्लुक ऐसा है, इतना गहरा ताल्लुक है, अल्लाह गवारे नहीं पसंद ही नहीं करते इस चीज़ को कि मेरे और बंदे के दरमियान कोई चीज़ हो। इसलिए अल्लाह पाक ने कहा थी कुरान के अंदर वस्तजिब, तू मांग मैं सुन रहा हूँ, कोई कोई बीच में पर्दा रखा ही नहीं आपने, तू मांग मुंह खोल मैं देता हूँ तुझे, मैं क्यों नहीं दूंगा तुझे। लेकिन गंदी सोच गुमान वो क्या है कि इस पे कितने लोग गए हुए इस बात पर, मैं आप तुम सब बड़े बड़े सजदे गुजार, बड़े बड़े अपने तहज्जुद गुजार, बड़े बड़े इबादत गुजार लोग जो हैं सरगर्दा इसी चीज़ में, दिखा देता हूँ आपको, कोई मिसाल ही नहीं मिलती इस चीज़, झटका खा जाते हैं और उनको पता भी नहीं होता कि हम शिर्क में डूब गए। इतनी इतनी ज़बरदस्त खतरनाक चीज़ है शिर्क, कि जहाँ इंसान का तसव्वुर अल्लाह हुआ शरीयत से हटा, कुरान से हटा, सुन्नत से गिरा, और इन तीनों चीज़ों से जो रुख फिरा इंसान का, वो शिरक की गहराई में डूबना शुरू हो जाता है इंसान, वो औरत भी वो मर्द भी। क्योंकि याद रखिए इस चीज़ को कि दो दुश्मन हमारे साथ हैं, और दुश्मनों की मिसाल अल्लाह ने कुरान में दी है। हज़रत यूसुफ़ अलैहिस्सलाम कितने बड़े नबी अल्लाह के, जब उन पर वाकया कह दिया अल्लाह पाक से कि जल्दी करो मेरे तो नफ्स मुझे मजबूर कर रहा है इस मामले में, अल्लाह ताला मिसाल दी अल्लाह पाक ने। तो भाई ये एक मिसाल है कि इतनी ज़बरदस्त डेलिकेट मामला है, इतना नाजुक मामला है इंसान के लिए। اور ہم ہمارا مقصد یہ ہے کہ ہم ایمان کے ساتھ دنیا سے جائیں. بھائیو اگر ہم آخر ایمان سے سارا اعتبار جو ہے اکثر میں کہتا ہوں انسان کا سارا اعتبار کس پر ہے؟ آخری وقت پر ہے. اگر آخری وقت انسان کو نصیب ہو گیا تو الحمدللہ ساری عبادت قبول ہو گئی، سارے محنتیں قبول ہو گئیں. اور اگر آخری وقت انسان کو قبول نہ ہوا، کون سا؟ خالص خالص اللہ کے لیے انسان کی موت نہ ہوئی، یہ دنیا سے جا رہا ہے مکمل اللہ کی طرف اس کا جان ہو، یہی اللہ نکالنا نبی ہونا کہ جب جائے تو یہ ایک بات کو یاد رکھنا کہ تیرا رجحان مکمل یہ ہو کہ لا الہ کچھ بھی نہیں سوائے تیری ذات کے. اس وقت کس کو ہوش ہوگا؟ شیطانوں کے غول آئے ہوتے ہیں، جنوں کے غول آئے ہوتے ہیں، وہ ساری زندگی جس طرح ہم نے گزاری ہوتی ہے، اس میں مادیات میں زندگی گزاری ہوتی ہے، معاشیات میں زندگی گزاری ہوتی ہے، فراڈ باز میں زندگی گزاری ہوتی ہے، تو اس وقت تھوڑی آگے کوئی آپ کو راستہ بتائے گا کہ بھائی تو اب یہ کر لے تو فلاں کر لے تو بس نکل گیا. وہ تو ایک ایسا وقت ہوتا ہے زندگی کی حقیقت اس کے سامنے آئی ہوتی ہے، ایک فیکٹ ہوتا ہے پوری لائف کا، 50 سال 70 سال 80 سال جو اس نے گزارے ہوتے ہیں نا، وہ پورا اس وقت اسکیچ اس کے سامنے موجود ہوتے ہیں. وہ تارے اعمال جو ہیں شکلوں کے ساتھ اس کے ساتھ موجود ہوتے ہیں، برائیاں ہنسنی ہوتی ہیں، کسی دانت نکل ہوتے ہیں، ویسی شکل میں کھڑا ہوتا ہے، کوئی گندی شکل میں عورت کھڑی ہوتی ہے، یہ حقیقت بتا رہا ہوں آپ کو. وقت آخر ایسا ہوتا ہے، ادھر شیاطین کی زبردست ہجوم ہوتا ہے، اور ادھر گھر والے بیچارے لڑ رہے ہوتے ہیں، یہ مال میرا جب سے یہ وراثت میں میری ہے، یہ گھڑی میں اتار لوں، یہ زیور میں اتار لوں. واقعتاً میں نے دیکھا کہ ماں مر رہی ہے، اولاد لڑ رہی ہے کہ یہ گھڑی یہ انگوٹھی تو میں لوں گی، وہ کہتا ہے یہ چیز تو میں لوں گی. یہ دنیا ہے میرے بھائیو، جس کے خاطر اس نے ساری زندگی ایسا کام کیا. رشتے ضرور رکھو، حقوق ضرور رکھو، لیکن وہی جس کا شریعت نے حق دیا ہے. کوئی محبت ماں باپ بہن بھائی کسی کی محبت موجود ہے، اللہ نے ڈالی ہے، لیکن اس سے تجاوز مت کرو، آگے نہ جاؤ، جس کا حق شریعت تک دینے کے لیے اللہ تعالیٰ نے مقرر فرمایا ہے. لیکن اپنی محبت میں جہاں ڈوبے وہی گمان پھر بدلنا شروع ہوتا ہے انسان کا، بات سمجھ نہیں گمان کیوں کہ گمان پر جو ہے دو چیزیں بیٹھی ہیں، ہمارے جنات بھی بیٹھے ہیں، شیاطین بھی بیٹھے ہیں، وہ ہمارے گمان کو جو ہے وہ اللہ کی طرف نہیں جانے دیتے، بڑھنے ہی نہیں دیتے، اس میں گند ملاتے ہیں، مصیبت ڈالتے ہیں. تو اب پھر کیا ہوتا ہے؟ اللہ نے صاف بتایا حدیث میں کہ جب کوئی انسان دیکھ رہا ہے معاملات، کسی کو دیکھ رہا ہے، سمجھ جائے اس کا گمان اللہ کے ساتھ نہیں ہے، اللہ اپنے بندے کے ساتھ رحیم ہے، کریم ہے. وہ تو پہلی صفت اس نے یہ بتائی کہ میں رحمان ہوں، اس سے پہلے بتا دے کہ میں رب ہوں، بس کس سے ختم ہو گیا. ایک باپ بیٹے کو کہتے ہیں میں تیرا باپ ہوں، بس بیٹا چڑھ ہو جاتا ہے، میرا باپ ہے قسم، ہوں گاڑی بھی چلا رہا ہے، اس کی گاڑی بھی اتار رہا ہے، اس کے میرے باپ کی ہے، میرے باپ کی فیکٹری ہے، تیری ہے، وہ میرا باپ. دیکھیں آپ کیوں اس کا گمان اپنے باپ کے ساتھ کتنا مضبوط ہو گیا کہ ہر چیز کو قبضہ سمجھتا ہے، اور کہتا ہے میں بولوں گا بھی تو دوسرے آدمی چپ ہو جائیں گے، میں کہوں یہ میرے باپ کا ہے، ہاں اس کے باپ کا ہے، کیوں کہ اس پہ خالی ہے اس کا گمان اپنے باپ کے ساتھ. تو یہ اللہ کہتا ہے میں تیرا رب ہوں، ہائے بندے کا گمان ہو جائے میرا رب ہے، کائنات ہل کے رہتے ہیں انسان مجال کے کسی کے جو کہ میرا رب، جب رب گئے تو رب کے نام کو تو پھر کیا بھوکا مرے گا، کیا اللہ تو اس کو تنگ کرے گا. ایک چھوٹی سی بچی، اتنی سی بچی جو ہوگی وہ ماما کہتی ہے تو ماں بھاگ کے آتی ہے اس کی طرف، نہ بول سکتی ہے نہ کچھ، لیکن اللہ نے ایسا ٹرانسپلانٹ کر دیا کہ وہ چھوٹی سی بچی ہے، 3 مہینے کی 4 مہینے کی 1 سال کی 2 سال کی، کچھ نہیں بتا سکتے، اسے ماما کہا کہ اب یہ چیز مانگ رہی ہے. حیران تو سن کے آدمی، تجھے کیسے پتا چلا یہ اب یہ مانگ رہا ہے؟ نہیں اب اس کو یہ تکلیف ہے، اب یہ سونا چاہتی ہے، اب یہ پیشاب کرنا چاہ رہا ہے، اب یہ جو ہے باہر جانا چاہ رہا ہے. کرتے ہی نہیں، ماں آپ کو ماں باپ آپ کو جانتے ہوں گے، وہ کون سی بولی ہے؟ وہی بولی ہے کہ وہ معصوم ہے، اس کی سوچ اور گمان جو ہے مکمل اپنے رب کے ساتھ اس بچے کا. کتنی بڑی مثال، مکمل اپنے اس رب کے ساتھ ہے، وہ جیسے ہی پکارتا ہے کائنات کو بچہ ہلا دیتا ہے، بھاگے بھاگے آتے ہیں لوگ اس کے پیچھے، باپ بھی آ رہے ہیں ماں بھی آ رہی ہے، وہ کہہ رہے یہ چاہ رہی ہے وہی چاہ رہی ہے، کیوں اس نے رب کو پکارا ماں کے ساتھ. میرا اور آپ کا ہے رشتہ یہ؟ کبھی پہلے کیا کہیں گے، جس کی میں مثال بتاتا ہوں وہ مثال بتائی تھی نا آپ کو، ایک آدمی گننے لگا تو اس نے جھاڑی پکڑی، ہاں یاد ہے، جھاڑی پکڑی، کہا بچاؤ 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 مر جاؤں گا، یہ پہاڑ ہے کچھ بھی نہیں ہے ویران جگہ ہے، آواز آئی اوپر کی اللہ کی, کہتا اگر میں تجھے بچا لوں, کون ہے تو بچا, اللہ کون, اللہ, کہتا میں اللہ, اچھا اللہ تعالیٰ مجھے بچا, کہتا جیسے میں کہوں گا تو کرے گا, بالکل کروں گا, بالکل کروں گا, کہتا ہاتھ چھوڑ دے, یہ کیا, کہتا کوئی اور ہے, ہمارا حال بھی یہی ہے, بیٹھے مسجد میں, آئے حج سے, ذرا بیماری ہوئی ادھر 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 ادھر, بس ہزاروں وسیلے ڈھونڈتا پھرتا ہے, کاش ایک رب کا انسان ہو جائے, خدا کی قسم ایک رب کا ہو جائے. یہ کیا وجہ ہے, اس کی وجہ کیا ہے, اللہ نے اس حدیث میں بتایا, گمان غلط ہے, ہمارے سوچ غلط ہے, ہماری سوچ ہے نہیں اللہ کی طرف, وہ نارا کہتا ہے میں تو تمہاری سوچ کے ساتھ چلتا ہوں, سبحان اللہ, یعنی کیا شان بندگی بن جاتی ہے کہ جو تو کہتا رہے گا میں کرتا رہتا ہوں تیرے لیے, اللہ دیکھا نا, اور جو اللہ کی زندگی آپ نے دیکھی, آج دل کر رہا ہے یار یہ ہو, انڈی کھڑکتی وہی آ جاتا ہے, صحابہ کرام کی زندگی کو آپ دیکھیں, الحمدللہ پاؤں مارا چشمہ نکل آتا تھا, دیکھیں یہ کیا گمان تھا اللہ کا, بے آبان سنتا, تین آدمی کا قصہ میں آپ نے سنا ہوگا, حدیث میں پہلے بھی سنا ہے, گمان دیکھیں آپ کا کیسا تھا, غار میں بند ہو گئے, کوئی نہیں, ٹیلی فون تو نہیں تھا اس کوئی بھیا, یہ موبائل ٹیلی فون کرتے کچھ نہیں, بالکل بند, خوب ختم غال, تینوں بند, کون بچے ان کو, کون آئے گا, پتہ ہے سوچ سکتا ہے کوئی, نہ بندہ نہ بندے کی ذات, غار کے اندر بند پڑے, پتھر اوپر لگ گیا غار کے تینوں اندر, لیکن انہوں نے یہ نہیں سوچا ہم مر جائیں گے, تینوں سوچا آؤ, اپنے گمان دیکھیں کتنے پختہ تھے, آؤ اللہ کی طرف رجوع کرتے ہیں, شیطان یہ اللہ کہاں ڈھونڈ رہا پاگل, بند پڑا تو یہاں کا اللہ, ابھی ہمارا یعنی اس وقت ایسا حال ہمارے گمان کا ہو جاتا ہے کہ جب مشکل پڑتی ہے نا کہ مصلی کی طرف جانے کو دل ہی نہیں کرتا, کیونکہ اللہ کے نبی نے فرمایا جب کوئی مشکل آ جائے, مصیبت آ جائے, کچھ بھی ہو, بیماری ہو, پریشانی ہو, شیطان ہو, جن ہو, جادو ہو, یا کسی قسم کی مصیبت آ جائے, صحابہ کرام کی زندگی میں موت ہو, کوئی تیرا عزیز بھی مر جائے, کچھ نہ کرنا, سب سے پہلے وضو کر کے مصلی پہ اللہ کے سامنے چلے جانا, سبحان اللہ, نہیں کرتے ہم جی, ہوش ہی نہیں ہوتا کسی کو, جب کوئی مصیبت ہے ہوش ہی نہیں ہوتا, سارے ڈھونڈتے ہیں, دماغ لڑاتے ہیں, آدمی کو تلاش کرتے ہیں, یار یہ اس کا جاننے والے سے کام لانا, یار ساری ساری رات وکیلوں کرتے پھریں گے, بس یار یہ مطلب کوئی یہ نہیں سوچ سکتا, جیسے ہی کوئی معاملات ہوتے ہیں, اور یہ نہیں خوشی میں اللہ پاک نے کہا ہے کہ خوشی میں انسان پاگل ہو جاتا ہے, خوشی پاگل کرتا ہے, جس وقت خوشی کا موقع ہو کسی کا شکریہ ادا نہ کرنا, پلٹ رہنا, فوراً وضو کر اور فوراً سب مسلح پہ آ جانا, دیکھیں مسئلے حل ہوتے ہیں یا نہیں ہوتے, مجھے بتایا غلط کروں صحیح کر, اللہ کا ساتھ سے خوشی ساری زندگی کو اللہ نے کھول کے رکھ دیا چند لفظوں کے اندر ہی, سبحان اللہ, کیا خزانہ ہے حدیثوں کا, قرآن کا انسان سمجھے تو مجھے کیا خزانہ ہے, اب صاف ایک بات سمجھ آتی ہے کہ جس وقت کوئی ہمارا مشکل میں پھنس رہے ہیں یا کچھ جا رہے ہیں, اللہ طرف اللہ کو بلیم نہ کریں, اور یہ دیکھو جی اللہ تعالیٰ ہم تو نماز پڑھتے ہیں, ہم تو کیونکہ چار پانچ نمازیں نے تو ہمیں ایسا بس چھوڑ دیا نا, ہم سمجھتے ہیں سارا کچھ اسی میں ہی ہے, ہم سمجھتے ہیں بس چار نماز پڑھنی ہے, ہمارا تو نعوذ باللہ نا اللہ کو ہم نے قید ہی کر لیا اپنے دن, بس جو ہم چاہیں گے وہ کریں گے, یہ تو ایک فرض ہے بھائی, نہیں کرو گے ڈنڈے پڑیں گے اسی کے تعلق, یہ تو ایک شعائر ہے, ابھی مومنوں کی نشانی ہے کہ دیکھو اللہ بلا رہا ہے اپنی نماز پڑھ رہا ہے, ہم اس کو سمجھ لیا کہ بس اب یہ جو ہے اللہ کو تو ہم نے بس اپنے نعوذ باللہ مٹھی میں لے لیا جو ہم چاہے کر لیں گے, واقعی کر سکتے ہیں نماز ساتھ بھی تعلق سے کوئی شک نہیں, لیکن جس وقت گمان اللہ تعالیٰ کے ساتھ سے ہر عبادت بہت عظیم بن جاتی ہے, اس وقت ہر عبادت کیا مجال ہو کہ ہمارا گمان اللہ کے ساتھ صحیح ہو, ہم نماز کے بعد ہاتھ اٹھائیں اللہ ہماری ضرورت کو پورا نہ کرے, ہماری پریشانی کو ختم نہ کرے, یا اگر وہ ہماری قسمت میں موجود ہے, وہ مصیبت موجود ہے, وہ پریشانی موجود ہے, وہ سب کچھ ہے, تو جب بھی اللہ کی طرف ہم رجوع کریں گے گمان کے ساتھ, اس میں دوسری چیز ملے گی کہ ایسا صبر عطا فرما دیں گے ہم اس سے متفق ہو جائیں گے, لوگ کہیں گے نہیں ہونا ہی چاہیے تھا جی آپ کو کیا پتا, مجھے بڑا فائدہ ہے اس میں, الحمد للہ ہوتے دیکھا ہے کروڑوں کا نقصان ہو گیا, لوگ آ رہے ہیں نقصان ہو گیا جناب آپ کی دکان پہ یہ ہو گیا, اس عاجز نے دیکھے ایسے نظارے, اب وہ ہنس رہے کہتا یار کیسا پاگل آدمی ہے, ماتم کی بات ہے کروڑوں ڈوب گئے اس کے تو ایک گھنٹے کے اندر ہی بےچارے کے تو مالک لے کے بھاگ گئے, یہ ہنس رہا ہے کیوں, کہ اللہ کا وعدہ ہے خوشی ہو یا رنج ہو جس کا گمان ہوگا دونوں صورتوں میں اس کو خوشی عطا فرماؤں, वहां से आएगा तो यार क्या फर्क और आ जाएगा यार, पहले कौन से मेरे पास तो गया, तो पहले भी अल्लाह ने दिया था, अभी अल्लाह ने दिया, छोड़ो यार छोड़ो, और को बात करो, आराम से सोते। ये कौन है? ये गुमान अल्लाह का। तीनों आदमी गुमान अल्लाह की तरफ किया, चलो भाई अल्लाह उसकी तरफ पुकारते हैं, क्या पत्थर, ये क्या है पहाड़, ये क्या चीज है। उनको गुमान था ना अल्लाह से, अल्लाह तो अल्लाह है, बहुत बड़ी जात है, वो ये पत्थरों को नहीं हटा सकता। लेकिन हम क्या करते, भाई बुलाओ किसी को, वो तेरे को है कोई टेलीफोन, उसके पत्थर मारना शुरू कर देते यार, किसी तरह से पत्थर हट जाए, पर उस पर जोर लगाते, कुछ नहीं, सुकून से बैठ गए। कहते अच्छा ऐसा करते हैं, है तो गंदी ही हम आदमी, चलो सोचते हैं कि अच्छा काम किया जिससे अल्लाह राजी हो गया होगा। सुभान अल्लाह, तीनों ने फिर अपने अपनी जिंदगी के कुछ अच्छे अमाल अल्लाह के सामने पेश किए। पहले ने पेश किया थोड़ा सा पहाड़ का पत्थर उड़ गया, दूसरे ने किया आधा उड़ गया, तीसरे ने किया पूरा पूरा का पूरा पत्थर हट गया और तीनों बाहर आ गए। ये क्या चीज थी इंसान की? हमारे तो गाड़ी नहीं हिलती, गाड़ी में पंचर हो जाता सबसे पहले भागते हैं। अल्लाह पे गुमान करो ना, देखो अल्लाह ताला कैसी मदद भेजते हैं, अल्लाह के फजल से बेचते गाड़ी में रही आपको पहुंचा देगा मंजिल पर इंशाल्लाह, आपका जहाज जो है वो मिस नहीं कराएगा। ये भी तजुर्बे देखे, कई बातें नहीं, जहाज नहीं मिस कराएगा इंशाल्लाह, क्योंकि वो तकदीर में है वो चीज होने वाली, वो बीमारी आनी है, वो एक्सीडेंट आना है, वो परेशानी आपकी जिंदगी में आनी है। लेकिन गुमान क्या रखें अल्लाह से, अल्लाह ताला हम तो तेरी तरफ ही आएंगे, जो कुछ भी है ये तुम्हारी जिंदगी की एक चीज थी, हमने करनी थी। क्योंकि लाइफ जो है तो एक बोट की तरह है, जैसे कश्ती होती है, ये दुनिया जो समुद्र है, बोट कभी स्मूथ नहीं जाती, समुद्र के अंदर अप्स एंड डाउन आते हैं उसके, हमारी जिंदगी ऐसी ऊपर भी आएगी नीचे भी आएगी, देखना ही होता है अल्हम्दुलिल्लाह कि उस कश्ती का जो महवर है वो किस तरह चल रहा है, और जिंदगी का महवर हमारा मरकज जो है हमारा अल्लाह के साथ जुड़ा हुआ है, तो सवाल ही पैदा होता है इंसान। बात समझ आई नहीं आई? सबको आ गई? कसूर किसका होता है? जब भी कुछ बंदे का होता है ना, मान गए ना आज, तो सबसे पहले अगर ये हालात देखें तो बंदा इंसान को ये समझाए, जिस पे कोई हालात आ जाए, देख भाई सीधी बात है, तेरा गुमान ऐसे ही था, अल्लाह ने तुझे वैसे ही कर दिया, और तेरी जो सोच सही होती है ना, तो अल्लाह ताला तुझे वैसे कभी ऐसा नहीं करता। तो खुद बदमाश था, खुद शैतान था, खुद तेरे काम ऐसे थे। तो ये जब एक हिंदू, एक काफिर, एक जो भूत प्रस्त है, तो उसको यही कहा जाएगा कि तूने खुद चाहा कि मेरा जो है पॉकेट में आ जाए खुदा, मैं बस बात करता रहूं, ये मेरा काम बनता रहे। अल्लाह ठीक है, फिर बना तू काम जितना बनाना है। हमें तो बुरी लगती है ये चीज़, लेकिन पता है हम इससे भी गंदा शिर्क कर रहे हैं, अल्लाह के साथ मिला उन्हें ईमान के साथ कर रहे या नहीं करते इंसान। अल्लाह ने तभी तो कहा शिर्क से बचो। तो पता ही चला कि दोस्तों ये जो हमारे गुमान खराब कैसे होते हैं, शैतान नफ्स इसको कैप्चर करता है, वो इस गुमान को जो हमें बर्बाद करता है, इंसान को इतना कमजोर करता है, वो इबादत भी कराता है, इबादत तो करनी, ईमान हमारे पास है, लेकिन वो क्या शिर्क भी साथ में साथ कराता रहता है। किसी पर अल्लाह पर यकीन नहीं होने देता, और चीज़ों पे वसाइल पर यकीन कर देता है कि बस ये इस पे इस पे इस पे इस पे कुछ हो जाए। अगर अल्लाह के साथ अपने गुमान को मजबूत करते हुए अल्हम्दुलिल्लाह उस हालत में इंसान की मौत भी आ जाती है, अल्लाह उसको शहादत का दर्जा अता फरमा देता है। इसने मेरे अलावा हिला नहीं, किसी तरफ गया नहीं शख्स, पक्का वही था शख्स, मेरे मानने वाला शख्स था, मुसीबतों को बर्दाश्त करके भी किस तरह हिला नहीं है। आहादी कहा उसने, अल्लाह को पुकारा, अल्लाह के लिए गया, आसमाइश ना अल्लाह ताला की, ऐसी भी बदमाश हो सकती है इंसान की, दर्जे भी इतने बुलंद होंगे इंसान के, अल्हम्दुलिल्लाह इस हालत मर गया कि अल्लाह अल्लाह कहता चला गया, लेकिन उसने अपने गुमान को किसी तरह और जाने नहीं दिया, मर गया। उसके बाद लोग तो कहेंगे बड़ी गलती की यार, ये आज ये कर लेता काम तो बच जाता, आज फलां कर लेता तो ये जनाब सुरखरू हो जाता, इतनी इतनी ये और कहते ना लोग, कहते ये कर लेता वो इलाज कर लेता, लेकिन उसको पता था कि मेरी आजमाइश में है, मैंने एक ही को पुकारना है जो सब कुछ करने वाली जात वही है, झुकूंगा नहीं उसके आगे, किसी के जाऊंगा नहीं, मांगूंगा तो उसी से मांगूंगा, फरियाद वही सुनने वाला है हर चीज को, अगर उसे चाहा अल्हम्दुलिल्लाह तो खुद ही ऐसे वसीले पैदा कर देगा, मेरे काम बनने शुरू हो जाएंगे। और अगर मेरी जिंदगी में किस्मत ये मामला ऐसे रखे हुए हैं, तब भी मैं उसी को पुकारूंगा और मेरा एंड हो गया इसके साथ, सुभान अल्लाह, तो फिर मेरे दर्जों को देखने वाला कोई नहीं होगा जो वहां मुझे अल्लाह दर्जे था फरमाए। मजबूत होता है गुमान इस तरह। इसी हदीस में, हदीस बड़ी है जरा मुख्तसर करता हूं मैं, अल्लाह ने पहले ही फरमा दिया, जन के सारी बातें हम समझ गए, ठीक है ना, तो अब इंसान को अल्लाह ताला इराज बता रहे हैं उसको, इंसान को कंट्रोल करना कोई आसान तो नहीं है, शैतान से लड़ना कोई आसान तो नहीं है। नफ्स, अभी तो आप सुन रहे हैं बातें, मैं भी सुन रहा हूँ, ना मस्जिद से बाहर जाएंगे ना, शैतान का एक झोंका आएगा ना, सब भूल जाएंगे, फिर उसी काम पे शुरू हो जाएंगे। नहीं यार वो तो है लेकिन, या वो तो है लेकिन, है ना, नहीं यार वो तो हजरत साहब सही कह रहे हैं लेकिन, या फिर भी ले आते फिर उधर। तो इसका हमें मुस्तकिल इलाज चाहिए, अल्लाह ताला जानते हैं ना, उसने हमें पैदा किया है, मैन्युफैक्चर तो उसने किया है ना हमारा, टायर सारे उसने लगाए, इंजन भी उसने लगाया, बैटरी भी उसने चार्ज की है, वो मालिक है, वो जानता है कि कौन से स्विच जो कहाँ काम करेगा उसका, पता है कि इंसान का जहन ऐसे ही है। जब बैठेगा ना कुरान की हदीस के सामने, या किसी इंसान की बात सुन रहा हो, जा सुन रहा हो किसी अल्लाह वाले के सामने बैठेगा, उस जैसा मोमेंट कोई नहीं होगा उसको, अल्लाह ताला कहते हैं फरिश्ते भी उस पर रश करेंगे, सुभानअल्लाह कैसा तब्दील हो गया वो, क्या नूर आ गया। लेकिन वजह क्या है, चलता है इंसान उसके साथ, उठ के बाहर निकलेगा, नहीं यार ये बात तो सही कर रहे थे यार। इसीलिए कहा गया है कि जिस इंसान का गुमान सही ना हो वो अल्लाह वालों से भी फैज नहीं ले सकता यार, वो खाना काबू से भी फैज, गुमान ही उसका सही नहीं है, हर जगह पे उसके डाउट आएंगे, कुरान पढ़ रहा है कुरान पे डाउट आने शुरू हो जाएंगे, क्यों, उसने जो गुमान बनाया दिया शैतान ने उस तरफ खींचे उसको, उसी तरफ खींचता जाएगा, उसके लिए कोई चीज़ फायदेमंद साबित ही नहीं होगी, फायदा नहीं, कोई बात फायदेमंद साबित नहीं होगी किसी अल्लाह वाले के, और उसके मुकाबले में जो इनामात और अल्लाह ताला ने जो उसके फजाइल बयान किए हुए होंगे कि भाई तुम किसी अल्लाह वाले की सोबत अख्तियार करो तो तुम्हें यही चीज़ मुयसर आती है, ये इनाम होते हैं, तो वो ढीला होगा वहाँ भी, नहीं ये कोई फायदा तो कुछ नहीं, पता नहीं क्यों है, और उसको भी फायदा होता ही नहीं, अल्लाह ने कहा ना उसके गुमान के साथ चलता हूँ, और दूसरे का गुमान पुख्ता है, या हमने हदीस पढ़ी है इस पर कि सोबत अख्तियार करो, सोबत में यही फला फला हदीस में ये फायदे हैं, उसके गुमान मजबूत हो गया, अल्हम्दुलिल्लाह पूरा फायदा लेके जाता है, तो ज़मीन फक। और ये क्या अल्लाह ताला कह रहा है कि बंदे की किसके साथ हो, गुमान के साथ। तो इसमें ताज्जुब की बात है कि अगर आप देख रहे हैं एक ही शेख की सोबत उठाने वाले मुख्तलिफ मुरीद हैं, एक बुलंदी पे जा रहे हैं, ऊंचा जा रहा है, वो हदीस है, वो हदीस के मुताबिक है, वो पूरा फायदा उठा रहे हैं, जब भी कोई अल्लाह वाले की सोबत में बैठता है अल्लाह कहता है रंग आ जाता है अल्हम्दुलिल्लाह, उसकी बीमारी खत्म होना शुरू हो जाती है, उस पर रंग चढ़ना शुरू हो जाता है, और उसमें मजबूत हो गया, उसका ख्याल है यार बेशक मैं कितना गंदा हूँ, सोबत तो ले रहा हूँ ना अपने हजरत की अपने शेख की, तो उस पर रंग चढ़ना शुरू हो जाता है क्योंकि गुमान सही है उसका। और दूसरा आता है बैठते उससे ज़्यादा है, सुनते उससे ज़्यादा है, करीब उससे ज़्यादा होता है, लेकिन गुमान कमज़ोर होने की वजह से पीछे की तरफ चलना शुरू हो जाता है, डाउट्स 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 डाउट्स, ये ऐसा था, ये वैसा होता, ये होता। अब जो हम मेरी बातें सुन रहे हैं तो आप शैतान काम कर रहा होगा, किसी के जहन में कुछ डालना होगा, किसी तो इंजेक्शन मारता रहता है, सब सुन रहे हैं, लेकिन ये बिल्कुल ये बता रहा हूँ आपको, इधर से इंजेक्शन पड़ रहा होगा, इधर से या नहीं यार मैंने फलन जगह ये सुना था फलन, बड़ी तेजी के साथ काम कर रहा हूँ, कर रहा या नहीं कर रहा, हर आदमी का डिफरेंट मेरे मैसेज को एक्सेप्ट कर रहा होगा, ये बता रहा हूँ आपको, हर आदमी को डिफरेंट मैसेज कर रहा होगा, लेकिन एंड बात यही है, ये सारे घुमाने वाली चीज क्या है, ये शैतान है, नफ्स इंसान। हाँ तो अल्लाह ताला कहते हैं भाई ये तो बदलते रहता है इंसान ऐसे, क्योंकि हमारा ताल्लुक किससे है, यही है ना, सोच पैदा करते हैं, थॉट्स तो ये पैदा करते हैं ना, इसका नाम क्या है, ऊंचा बोलो, कल्ब, कल्ब, कल्ब का मतलब समझते हैं आप क्या है, कल्ब का मतलब तब्दील होने वाला, ये तो लट्टू है, लट्टू समझते हैं, लट्टू कभी इधर कभी इधर, थाली का बैंगन है, इस पर यकीन ना करना, ये बड़ी जबरदस्त चीज़ है, ये तो पलटता है एक मिनट में, कल्ब का मतलब पलट जाने वाला, इसकी कॉन्स्टेंट एक कैफियत नहीं रहती दिल की, ये तारीफ है दिल की, कांस्टेंट एक तरफ नहीं चलता ये कि आज आपने जिक्र किया, अब जिस आप बैठे हैं, मैं बैठा हूँ, मज़ा आ रहा है, मस्जिद में बैठे हैं अल्हम्दुलिल्लाह, एक माहौल है, एक हदीस सुन रहे हैं, नूर उतर अल्लाह ताला की रहमतें हो रही हैं, फजल हो रहा है, अभी जिक्र होगा, एक कैफियत बनी हुई है, सब नूरानी हुए हैं, लेकिन एक सेकेंड में क्या है ये बदलेगा, जैसे इस माहौल से निकले तो कल ढूंढना शुरू हो जाएगा, इसी तरह नहीं रहेगा, अगर कहीं दिल ऐसे ही बन जाए जो एक दफ़ा है तो माशा हम तो हवा में उड़ना शुरू हो जाए फिर सर। ये क्यों है कल्ब, इसको कल्ब क्यों रखा अल्लाह ने, इसलिए रखा, इसका तब्दील इसलिए होता है बड़ी जल्दी, तो अल्लाह सुबहाना तारा जिस हम कहते हैं ना इंग्लैंड के मौसम एकदम तब्दील हो जाते हैं, भाई छतरी लेके जाओ कुछ पता नहीं, सूरज नहीं है थोड़ी देर में तुम कुछ छोड़ो, तो ये मौसम से भी ज़्यादा जल्दी तब्दील हो जाता है दिल, जिस तरह हमें मौसम पर एतबार नहीं ना, अल्लाह कहते दिल में भी कभी एतबार ना करो, याद रखो ये बड़ी खतरनाक चीज़ है। अभी तो एक दफा इंसान बैठा होता है जिक्र में कुरान पढ़ रहा होता है, एक बात सुन ले आप, अब رمضان میں اور آج کی کیفیت مختلف نہیں ہے. اگر آج رمضان ہوتا اور ہم مسجد میں ترابی لے ہوتے کیسی کیفیت ہوتی ہماری؟ ہوتی نا. جیسے رمضان گیا تو بندر بن جاتے ہیں اسی وقت, بالکل الٹے کے الٹے. جہاں کسی وہ گیا, وہ دل کہاں گیا؟ پھر جو نورانی دل ہوا تھا, رمضان کی کیفیتیں اتری ہوئی تھیں, الحمدللہ کے نور اترے ہوئے تھے, ترابی سنتے تھے اور قرآن سنتے تھے, مزہ آتا تھا نا, وہ کہاں گیا؟ پتہ چلتا ہے کہ دل پہ اعتبار مت کرو, یہ بدلتا رہتا ہے. تو یہ اللہ کیا کریں پھر, کہتے کنٹرول کرو. اللہ تعالیٰ کیا کرے؟ کنٹرول کرو. اللہ کیسے کنٹرول کرے؟ تو مرے جائیں گے کہیں. اس وقت بدل گیا, جیسے پھونک نکل لے گی ہماری, بھائی صاحب آئے ہوں گے ہماری جان لینے کے لیے, ہم سے سلام مسافر کر رہے ہوں گے. اب اس وقت یہ بدل گیا تو پھر ہم کیا کریں گے؟ جن لوگوں کو فکر ہوتا ہے نا ایسی باتیں سوچتے ہیں, جن لوگوں کو پتہ ہے نا موت آئے گی, ان کے ذہنوں میں یہ باتیں ہوتی ہیں. اللہ صحیح رات نہیں سنتے, جن کو پتہ ہے کہ قبر کی رات کیا رات ہوتی ہے, جن کو پتہ ہے کہ قبر میں کیسے امتحان ہوتے ہیں انسان کے اور بہت جلد آنے والا, وہ یہ چیزیں سوچتے ہیں. اللہ تعالیٰ جب دل ایسی چیز ہے بدل جاتا ہے تو میں کس پہ اعتبار کروں؟ بتائیں کیا ہو کہ میں اس دل کو ایسا کنٹرول کر لوں کہ مستقل اسی حالت میں جائے جس حالت میں ایک اچھی پوزیشن کے اندر ہوتا ہوں دل میرا. یہی کہتا ہوا اللہ تعالیٰ کہتا ہے اسی حدیث کے اندر, آج پڑھتا وہ انا ماؤ سبحان اللہ. کیا پتہ ہے وہاں کیا کہ کہ میں تمہارا, تم اپنے گمان کے ساتھ چلتے ہو, یہاں کہا وہ نہ ماؤں میں تیرے ساتھ ہوں. ہائے بولو سبحان اللہ. ہائے ہائے کتنا بڑی گارنٹی اللہ دے رہا ہے. اللہ موت کیا وقت؟ اللہ جا کنی کیا وقت؟ ہاں آنا ماں میں تیرے ساتھ ہوں گا. اچھا اللہ تعالیٰ فرشتے آئیں گے مجھ سے سوال کریں گے, آنا ماؤں میں تیرے ساتھ ہوں گا, میں جواب دلاؤں گا. اچھا اللہ اس اندھی رات میں جب پہلی رات ہوگی, فرسٹ نائٹ آف قبر ان گریف, تو بڑی خطرناک رات ہوگی کیونکہ نئے نئے دنیا سے آئے ہوں گے, ماں بہن بھائی دوست دکانیں پتہ نہیں کیا کیا چھوڑ کے آئے ہوں گے. آپ یہ دیکھ لیں کہ آپ آئے سفر پہ جاتے ہیں, جب سفر صبح آپ نے جانا ہے تو کتنا پیار آتا ہے بچوں پہ سب کے, اچھا بھائی میں جا رہا ہوں یار معافی, ابھی انڈیا جا رہے ہیں یار دو ہفتے کے لیے, تو پھونک نکلی ہوتی چھوڑنے کے لیے, مکان کو دیکھیں گے, جگہ کو دیکھیں گے, یا پتہ نہیں یا اس جس کو ہمیشہ کے لیے جانا ہوگا, اور دیکھ رہے ہوں گے اس بستر کو, دیکھ رہے ہوں گے اس بچے کو, دیکھ رہے ہوں گے اس بیوی کو, دیکھ رہے ہوں گے بھائی کو, دیکھ رہے ہوں گے بہن کو, دیکھ رہے ہوں گے, کچھ پڑھنے کی کوشش کر رہے ہوں گے. جس طرح آپ کبھی خواب میں کوئی ایسا موقع آتا ہے آدمی چیخنے کی کوشش کرتا ہے چیخ نہیں سکتا, بھاگنے کی کوشش کرتا ہے بھاگ نہیں سکتا, بالکل وہی پوزیشن ہوگی اس وقت. پکڑنے کی کوشش کریں گے میرا بیٹا, چومنے کی کوشش کریں گے, کچھ بھی نہیں کر سکیں گے, تصور نہیں ہوگا. اور اس کے بعد جہاں پھینکا جائے گا وہ اندھیری رات ہوگی, قبر کی رات, پہلی رات آئے گی آپ کی یا نہیں آئے گی؟ آئے گی نا, اس کا فکر. انا ماؤں میں تیرے ساتھ ہوں, لینا اللہ کو آپ نے یا میں نے لینا, پکے وعدہ سچ کہہ رہے ہیں؟ اللہ تو کہہ رہے انا ماؤں. اس وقت ہوا ہے اپنے گمان کے ساتھ ہوگا تو گمان کے ساتھ شیطان چلیں گے, پریشانی چلیں گی, انا ماں ہوں, اور جب میں تیرے ساتھ ہو جاؤں گا تو میری رحمتیں چلیں گی, رحمتیں چلیں گی, فضل چلے گا, رحمتیں فضل اللہ کا نام کیا چیز ہوگی. اللہ وہ کیسے انا ماں او زخر, تو میرا ذکر تو کر کے دیکھ. ہائے جی ہے ذکر اللہ جو اللہ نے اللہ والوں نے انتخاب کیا, اس چیز کو حدیث سنائی آپ کو, قدسی حدیث قرآن کے لیول کی حدیث ہے, کر کے تو دیکھ ذکر. اور ذکر نہیں کرنا ذرا گا میرا ذکر, جیسے تو ذکر کرے گا اسی وقت میں تیرے ساتھ آ جاؤں, اسی وقت. اللہ تعالیٰ کب تک؟ جب تک تو یاد کرتے رہے گا میں تیرے ساتھ ہی رہوں. بتاؤ موت کے وقت پہ اللہ کو یاد کرنا ہے, گھر میں جاتے ہیں اللہ کو یاد کرنا ہے, دکان پہ کھڑے ہیں تو اللہ کو یاد کرنا ہے, بیٹھے ہیں تو اللہ کو یاد کرنا ہے. تو اللہ کہتا تو مجھے یاد کرتے رہے گا نہ ماؤں میں تیرے ساتھ ہی ہوتا جاؤں گا. کہ اللہ کی بات پہ یقین ہے یا ابھی گمان کے ساتھ ہیں ہم اپنے؟ ہیں آگے یقین پکا, گمان نہیں آنا چاہیے. اب دیکھا اللہ کا ذکر کتنی بڑی چیز ہے. اب بھی کوئی بیوقوف انسان اپنے حالات کو اپنے ہاتھ میں لینا چاہے گا, اپنے ہاتھ سے سنبھالنا چاہے گا پریشانی کو, اس سے بیوقوف انسان کو یہ ہوگا. کیا کرنا چاہیے ہمیں؟ ذکر اللہ, سبحان اللہ, اپنے گمانوں کو صحیح کر دے. اللہ پاک کہتا ہے کہ جب تم ذکر کرو گے تو تیرا گمان جو ہے شیطانوں کے قبضے میں وہ میرے قبضے میں آ جائے گا, سبحان اللہ. اس کا پھر میں چلاؤں گا. اللہ اکبر, اس کا کون چلائے گا؟ लगता मैं अपनी मर्जी से चलाऊंगा फिर उस तेरे गुमान को। पहले शैतान चलाते थे ना, जिन चलाते थे ना, अब मैं चलाऊंगा, आना माऊँ हर वक्त साथ हूँ। अल्लाह ताला फिर ये तो नमाज तो पांच वक्त है, कहता हाँ पांच वक्त है, तो उसके बाद कहता फिर जिक्र। यानी अल्लाह पाक ने किसी इबादत को इंसान के लिए मुकर्रर नहीं किया कि इस इबादत पे तू डिपेंड कर। नमाज पढ़ने के बाद तो फिर आदमी बंदर का बंदर, बस जितनी है ना अल्लाह को कर रहा सब कुछ पढ़ रहा बाहर निकला, फिर वो आम इंसान फिर क्या करे, नमाज तो गई। अभी तो बहुत टाइम है फजर के लेके भैया जोर तक, इतने बड़े गैप में तो शैतान पकड़ लेगा हमें, अल्लाह ताला फिर हम क्या करें। देखिए हमने कितनी बड़ी इबादत दी है, और ये सबसे ज्यादा इबादत जो अल्लाह पाक ने दी ना इंसान को इबादत में, वो नमाज है। वो ना रमजान को तो इंतजार करो पूरे साल तक, अब रोज गिनने में कितने महीने रह गए, कितने दिन रह गए, टिकट कटाना है, उमरा करना है, साल इंतजार करो। हज का जिंदगी में एक दफा आई, वो भी पैसे हों फर्ज हो तब जाकर लगा कर देखोगे, रोजने वाले की ज्यारत करोगे, बात समझ आई, तभी जा सकते। और वैसे भी सुन ले, अगर पैसे भी हैं तो उसके लिए शर्त यह है कि वो देखने के लिए भी आपको वो आंख चाहिए कि हलाल पैसे होने चाहिए उसके लिए। वो तो हलाल पैसे से को हज करने वाला तो आज तक मेरा बहुत मुश्किल नजर आया मुझे याद रख, वो तो ऐसे ही है फजूल। अगर बाकी हज करने वाला अल्लाह के घर को देखना है खाना काबा को, तो सुबह पैनी पैनी जमा करो जैसे अल्लाह वाले करते थे सारी जिंदगी। ऐसी ऐसी कहानी है उस सफर के लिए, लोगों की सुने ना आदमी के रोटे खड़े हो जाते हैं, यार किस तरह इन लोगों ने हज किए हैं, किस तरह पैसा जमा किया और सारी जिंदगी धेला धेला हलाल कमाई का, उसमें एक बिन मिक्स नहीं दिया, क्यों इसमें मिक्स नहीं होने देना, उस डब्बे में पैसे में मिक्स नहीं होने देना, क्यों खालिस मैंने अल्लाह के घर को देखने जाके। और पहली नजर में जब उन्होंने खाने काबों को देखा तो सुबह उनको क्या क्या जलवे नजर आए, और क्या क्या ज्यादा क्या हालात उनके हुए क्या बता सकते। तो जगहें बहुत ऊंची हैं, नमाज बहुत बड़ी इबादत है, इसका तो जवाब ही नहीं है, इस इबादत का तसव्वुर भी नहीं कर सकता आदमी इस इबादत का, लेकिन वो भी बीच में गैप आ जाता है। तो अल्लाह क्या कहता है, अना मा बच्चे का जब जब तो हर वक्त मुझे अपने साथ रखेगा, तो अल्लाह ता क्या करें फिर, हमारा जिक्रुल्लाह कसीरा कुरान कह रहा है, तब किसर से कर, जहां नमाज से फारिग हो फौरन अल्लाह का जिक्र शुरू कर, कहते ना कर रमजान, जहां जिक्र खत्म अपना नमाज खत्म करो तो किसको पकड़ लो, मेरे जिक्र को पकड़ लो ताकि खाली ना रहो, नमाज के बाद गैप आया फिर तो अपने गुमान में चला जाएगा, तो मैंने उसका इंतजाम किया है। ज़िक्रुल्लाह कसीरल्लकुम तुफलाहून, अगर तू बचना चाहता है तो फिर तुझे जिक्र का सहारा लेना ही पड़ेगा, इसलिए अल्लाह पाक ने फरमाया नमाज पढ़ो तो उसके बाद जिक्र करो, हज करो तो उसका जिक्र करो, है या नहीं, हर इबादत के साथ अल्लाह पाक ने क्या फरमाया, जिक्रुल्लाह फरमाया। हम कहते हैं जिक्र बिद्दत, वही ना गुमान आ गया ना, ये क्या कर रहे हैं बैठे, ये क्या शैतानी काम हो रहा है, ये गुमान चला इंसान का, अल्लाह अकबर। देखिए कितनी बड़ी इबादत को शैतान ने गुमानों के साथ खत्म कर दिया। लेकिन जो जम गए लोग अल्हम्दुलिल्लाह, जो समझ गए अल्लाह की बात को, नहीं जिक्रुल्लाह जिक्रुल्लाह अकबर कुरान कहता है कि सबसे बड़ी इबादत है, तुम्हारी इबादतों को पहुंचा देगी, मरते वक्त तेरे मुंह पे अल्लाह ला इलाहा आ जाएगा, मरते वक्त तमाम जिन भूत जितने भी आएंगे लेकिन तू अल्लाह कहते हुए मेरे साथ जाएगा, क्योंकि अना माओ मेरा वादा था मैं तेरे साथ। बात तो बहुत लंबी है, अब हमने जिक्र भी करना है, लेकिन थोड़ा सा इशारे मैंने आपको दिया है दोस्तों, अल्लाह का जिक्र बड़ी चीज है। अगर कामयाब होना चाहते हो और अपनी सोचों को कंट्रोल करना चाहते हो और समझते हो कि दिल हमारे काबू में नहीं रह सकता, जो आज दिल है वो कल नहीं हुआ, मौत के वक्त नहीं हुआ, उसका इलाज सिर्फ एक ही है, अना माँ, कि अल्लाह को साथ रखो। किसको साथ रखो, बस अल्लाह के साथ कैसे होता है, औ जिक्र नहीं, तू मेरा जिक्र कर मैं तेरे साथ ही हूं, इससे हर जब भी जिक्र कर फिक्र ना करना, मैं दांगे दौड़ चलता रहा अपने जिंदगी के साथ, मुझे याद करता रहा, बेफिक्र होकर चलता रहा, मैं तेरे साथ चल रहा हूं, हर काम तेरा सही करता चला जाऊंगा। अल्लाह पाक मुझे तौफीक दे और आप अल्लाह का जिक्र करते।